اگلا عمل ہے تہجد گزاروں پر فرشتوں کا نزول، یعنی تہجد پڑھنے والوں کے لیے فرشتوں کا نزول. کیسے ہوتا ہے؟ فرشتوں کے نزول سے فیض یاب ہونے والے لوگوں میں سے ایک قسم ان حضرات کی ہے جو رات کی گھڑیوں میں اپنے رب سے محو گفتگو ہوتے ہیں. اس کی رضا ڈھونڈنے کے لیے یخ بستہ، یعنی بہت سردیوں کی راتیں، یخ بستہ راتوں میں بھی اس کی عبادت کرتے ہیں. ان کے اس عمل سے اللہ تعالیٰ خوش ہو کر ان کے لیے اپنے معزز فرشتوں کو نازل فرماتا ہے. فرشتوں کے نزول پر دلالت کرنے والی حدیث کے راوی حضرت جابر رضی اللہ عنہ بیان کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، آپ بھی دہرائیے گا، من خافا اللہ یقوما من آخر اللیل فلیوتر اولہ ومن تمع ان یقوما آخرہ فلیوتر آخر اللیل فإن صلاة آخر اللیل مشہودا وذلک افضل. وقال ابو معاویہ محضورۃ وفی رواية اخرى لمسلم عن جابر فإن قراءة آخر الليل مخدورة وذلك أفضل. جسے خوف ہو کہ آخری شب میں نہ اٹھ سکے گا تو وہ اول شب میں وتر پڑھ لے، اور جسے آرزو ہو کہ آخر شب میں اٹھے گا تو چاہیے کہ وتر آخری شب میں پڑھے، اس لیے کہ آخر شب کی نماز ایسی ہے اس میں فرشتے نازل ہوتے ہیں اور وہ افضل ہے. ابو معاویہ نے کہا کہ مخدورہ، یعنی دونوں میں سے جو وہ لفظ تھا یا یہ، دونوں کا معنی ایک ہی ہے. اور مسلم کے ایک روایت میں ہے کہ آخر رات کی قرأت ایسی ہے کہ اس میں فرشتے حاضر ہوتے ہیں اور یہ افضل ہے. یہ کیوں ہوتا ہے؟ دیکھیے، یہاں حدیث تو آپ نے دیکھ لی، ایک تو آپ خود بہت فوکسڈ ہوتے ہیں، ڈسٹریکشنس نہیں ہوتی نا. بہت سارے لوگ ہیں ان کو رات کو کام کرنا آسان لگتا ہے. اگر کسی کو واقعی صرف رات کو کام کرنا آسان لگتا ہے نا، تو اس کی پرسنالٹی کا یہ حصہ ہے کہ وہ فوکسڈ نہیں ہے، چھوٹی چھوٹی چیزوں پہ ڈسٹریکٹ ہوتا ہے. اور جن کو دیکھیے کام کرنا ہوتا ہے، وہ رات دن کا فرق یہ ہے، وہ عرصہ ڈال کے اپنا کام کر رہے ہوتے ہیں. اور آپ دیکھیں گے کہ دو طرح کے لوگ ہوتے ہیں، آپ کے ہمارے ہم سب میں بھی دو طرح کے ہوں گے. کچھ اپنے کام سے کام لگے ہوئے ہیں، جو کام ان کو آپ دے دیں بھول جائیں، جب جائیں گے آپ دیکھیں گے وہ اپنے کام پہ جوتے ہوئے ہیں. اور کچھ ہیں وہ اپنا کام چھوڑ کے دوسروں کا دیکھ رہے ہوتے ہیں، وہ کیا کہہ رہا ہے، ذرا یہ کیا ہو رہا ہے، ادھر کیا ہو رہا ہے، ذرا یہ دیکھوں، اور بعد میں پتہ چلتا ہے اپنا وہ تو یاد ہی نہیں رہا. پھر ایک اور نشانی ہوتی ہے، جو فوکسڈ ہوتا ہے نا اپنے کام پہ، اس کو بات بھولتی نہیں ہے، کیونکہ اس کے دماغ میں اتنا کچھ تو اس نے جنک نہیں ڈالا نا. اور جس نے ہر چیز میں نظر رکھنی ہے نا، وہ دماغ ایسے ہی ہو گیا جیسے کلوزٹ اور کپڑوں سے بھری ہوئی ہے. وقت پہ ہو سکتا ہے ایک کا دوپٹہ نہ ملے، دوسرے کی ٹراؤزر نہ ملے، فرق ہوتا ہے نا. اپنے ذہن کو چھوٹا رکھے انسان تو پھر چیزیں بہت جلدی مل جاتی ہیں. پھر دوسری بات دیکھیے کہ یہ جو تہجد پڑھنے کی خوبی بیان کی گئی ہے، اللہ سبحانہ تعالیٰ بھی تو آسمان دنیا پہ نزول فرماتے ہیں نا. اور اگر آپ اس کو ایکسپیرینس کرنا چاہیں، کھلی چھت کے نیچے دو نفل پڑھیں رات کو، یہاں تو ڈر ہی کوئی نہیں آتا، رات دو بجے بھی آپ باہر آنگن میں چلے جائیں. آج اگر موقع ملے نا، آپ کچھ نہ ہو نا گھر میں، کھڑکی کھول کے اس کے آگے کھڑے ہو جائیں، ایسے لگے گا کہ اللہ تعالیٰ آپ کے بالکل گھر کی چھت پہ ہے. امیجن کریں، آپ فیل کریں گے، جب ہم بہت ساری چیزوں کے بیچ میں رہ کر اللہ کو یاد کرتے ہیں نا، تو وہ فیلنگ نہیں آتی. آپ بالکل ایسی جگہ پہ رات کو نماز پڑھیں جہاں کوئی ڈسٹریکشن نہیں ہو رہی. اور سب سے بڑی بات آپ دیکھیے کہ آپ تہجد پڑھ رہے ہیں نا، تہجد نارملی تو سو کر اٹھنے والی عبادت ہے، لیکن اگر کبھی آپ کو لگتا ہے، حدیث سے بھی آپ کو مل گیا پتہ، کہ جس کو ڈر ہے کہ وہ آخری رات میں نہیں پڑھ سکتا، وہ پھر شروع رات میں پڑھ لے. بہترین تو ہے آخری رات میں پڑھے، لیکن اگر شروع میں پڑھے تو اٹس فائن، میک اپ تو ہو جائے گی چیز، لیکن آخری رات میں سو کر اٹھنا یہ بھی تو ایک قسم کی قربانی ہے نا. تو اس میں پھر انسان کو واقعی ایک عجیب سی لذت ملتی ہے. اب سوال پیدا ہوتا ہے کہ تہجد کیا، کتنی، کب؟ آپ کے لیے بس دو رکعت ہے. جب دو کی عادت ہو جائے گی نا نفس کو، پھر چار کر لیجئے گا، پھر چار پہ من راضی ہو جائے گا تو پھر آٹھ کر لیں. تھوڑے سے شروع کریں، وضو کے دو نفلوں سے ہی شروع کر لیں، فجر کے لیے اٹھنے کو ہی تہجد بنا لیں، آپ وضو کر کے دو نفل نیت کے کر لیں. अपने आप को आदत है। हमारा नफ्स जो है ना, इसको बच्चों की तरह टेम करना पड़ता है। मोटा जो इतना किया हुआ दिन में, तो सारा दिन हम इसकी मानते हैं, तो रात को ये हमारी कैसे माने? कभी हुआ ऐसा? आप एक बच्चे का एक लाड पूरा करें, लिख लीजिए, उसके दिमाग में एक दूसरा तैयार होगा। दूसरा करें, वो तीसरी फरमाइश करेगा, तीसरी करें, चौथी नहीं करेंगे, पाँव ज़मीन पे मारेगा, आपको बेबस कर देगा। बच्चों से बड़ा हमारा जो बिगड़ा हुआ नफ्स है ना, वो हमारा अपना आप है। तो इसको टेम करना पड़ चुके हम सूरत मुज़म्मिल में, इन्ना नाशियत अल-लैल हिया अशद्द वतम वअक़वम क़ीला। हम तो नाश्ता कहते हैं ना, नाशिया, थोड़ा सा हमजा का फ़र्क है। नाशिया कहते हैं रात को उठना, नशा नशूज़ जैसे नशा उठना। रात को उठना नफ्स को कुचलने के लिए बहुत पसंदीदा है। और अक़वम क़ीला, अगले दिन बात बड़ी अच्छी होती है। कैसे? कि फिर बातें सीधी निकलती हैं। हम चाहते हैं ना कि हम बात करें, लोगों को समझ आ जाए। आप कहेंगे हम टीचर थोड़े हैं। नहीं, हर माँ टीचर होती है, हर बीवी भी टीचर होती है। दिन में 10 दफ़ा नहीं कहते मेरी तो इनको बात ही नहीं समझ आती, ये बच्चे तो मेरी सुनते ही नहीं है। मैं तो यकीन करें, कहीं किसी को 2 मिनट से ज़्यादा खड़े होकर मिल लूँ ना, तो मैं उस औरत के अंदर एक दर्द महसूस करती हूँ। बच्चे नहीं सुनते, बच्चे बच्चे यकीन करें, मुझे रहम आता है अपनी बहनों पे। मैं दिल की बात कर रही हूँ आपसे। मैं कहती हूँ इनके पास खाना भी है, कपड़े भी हैं, जेवर भी हैं। ये पाकिस्तान वाले पता नहीं इनको क्या जन्नत में समझते होंगे, लेकिन ये इतनी दुखी औरत है। तहज्जुद में इनका ये मसला है, तरावियों में इनका ये गम है, रात में, दिन में इनको बस एक काम लगा हुआ है कि बच्चे सुनते नहीं हैं। क्यों नहीं सुनते? क्योंकि हमने उनको नाशियतल्लैल नहीं सिखाया, सेल्फ कंट्रोल नहीं सिखाया। आपको पीछे भी जिक्र किया था, अब फिर कर देती हूँ। तरावी, तहज्जुद, क़ियामुल्लैल, ये तीनों एक ही इबादत के नाम हैं। चूँकि उस वक़्त हमने रमज़ान में पराठे पकाने होते हैं और ऑमलेट बनाने होते हैं और खाने होते हैं, अल्लाह ताला ने कहा तुम रात को पढ़ लो। ये सेम थिंग है। 8 नहीं पढ़ सकेंगे तो 2 ज़रूर पढ़ लें, और जो अल्लाह ताला आपसे पढ़ाए। लेकिन आप फरिश्तों का सोचेंगे तो फिर तो और भी दिल करेगा इंशाअल्लाह ताला। ठीक है, फिर अगला अमल है फजर और असर बाजमात अदा करने वालों पर फरिश्तों का नज़ूल। फरिश्तों के नज़ूल से फ़ायदा उठाने वाले लोगों में से एक किस्म उन लोगों की है जो फजर और असर की नमाज़ें बाजमात अदा करते हैं। इसकी दलील हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु की रिवायत है, बेशक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आइए दोहराते हैं, यताअक़बूना फीकुम मलाइकतु बिल्लैली व मलाइकतु बिन्नहारी व यज्तमीउना फी सलातिल फजरी वसलातिल असरी ثم يعرج الذين باتوا فيكم فيسألهم وهو أعلم بهم كيف تركتم عبادي فيقولون تركناهم وهم يصلون وأتيناهم वहुम युसल्लून। ये सही बुखारी के अल्फाज हैं, सही मुस्लिम में भी ये चीज़ मौजूद है। क्या है इसका तर्जमा? तुम्हारे पास रात और दिन को बारी बारी फरिश्ते आते जाते हैं, और सुबह और असर की नमाज में वो इकट्ठे हो जाते हैं। फिर वो फरिश्ते तुम्हारे पास रात गुजारते हैं, वो ऊपर चढ़ जाते हैं। बस अल्लाह ताला इनसे पूछता है, हालांकि वो खूब जानता है, तुमने मेरे बंदों को किस हाल में छोड़ा है? तो वो कहते हैं कि हमने इनको नमाज पढ़ते हुए छोड़ा है। और जब हम इनके पास गए थे तब भी वो नमाज़ में मसरूफ़ थे, यानी गए तो असर पढ़ रहे थे, आए हैं तो फजर पढ़ रहे हैं। और दूसरे कहते हैं गए थे तो फजर पढ़ रहे थे, आए हैं तो असर पढ़ रहे हैं। सही इब्ने खुज़ैमा में ये भी इजाफ़ा है, फ़ग़फ़िर लहुम यौमद्दीन, फरिश्ते कहते हैं इलाही इन्हें क़्यामत के दिन मुआफ़ फरमा देना। बुखारी की हदीस की तशरीह में हज़रत अबू हुरैरा फरमाते हैं, इकराउ इनशितुम, यानी इसकी दलील में तुम पढ़ लो, इन कुरान अल फजरी का न मशहूदा, बेशक फजर के वह कुरान का पढ़ना फरिश्तों के हाजिर होने का ज़रिया होता है। सूरत बनी इसराइल की आयत है। क्या पता चला इस सारी बात से कि ये दो वक्त जब बंदा इबादत करता है तो उस वक्त फरिश्ते उतरते हैं। क्या आपको मुझे महसूस हुआ था सुबह फजर पर कि फरिश्ते आए हैं और अब अगले जा रहे हैं? कभी आपने किसी जगह ऑब्ज़र्व किया, स्पेशली हॉस्पिटल्स में, तो नर्सिस की ड्यूटीज चेंज होती हैं, एक जा रही होती हैं तो अगली आती हैं, फिर वो उनको समझाती हैं, फिर दूसरी आती हैं, फिर चलती हैं। आपके मेरे आमाल को लिखने और नोट करने के लिए अल्लाह सुबहान तआला ने भी यही तरीका रखा हुआ है। ज़रूरत है इस बात की कि हम अपने आप को लगा कर रखें। अब सवाल पैदा होता है कि मर्दों ने तो पढ़ ली नमाज़, और ये अव्वल वक्त पढ़ेंगे तो ही जमात से पढ़ेंगे ना, घरों में सब पढ़ते हैं। मैं आपके लिए थोड़ी सी प्रैक्टिकल टिप्स देना चाहूँगी कि हम ख़वातीन घर में जमात की नमाज़ का कैसे इख्तमाम करें, क्योंकि जमात के साथ ही पढ़ने में मज़ा। देखिए, आप एक आइडियल सा घर रख लीजिए। नॉर्मली घरों में माँ बेटी होती है, दो बच्चे लगा लीजिए साथ, और या शौहर तो दिन में घर में नहीं होते, और कुछ नहीं, आप और आपके बच्चे तो है ना। चलो बेटा, आओ नमाज़ पढ़ते हैं। जूँ ही अजान हुई, आदत बना लें कि मैंने सब काम छोड़कर वजू करके जाए नमाज़ पढ़ने। बच्चे भी ये देखेंगे। ये जो आपको मुझे बीच में टाइम मिलता है ना, मसलन यहाँ जोहर की नमाज़ का तो 4 घंटे होता है, शायद इससे भी ज़्यादा होता है। असर का भी बहुत लंबा होता है, मगरिब का बिल्कुल थोड़ा सा होता है, ईशा का भी थोड़ा होता है आजकल। ये जो बीच का टाइम है ना, ये आपके मेरे डिले करने के लिए नहीं होता, ये एमरजेंसीज़ को फिल अप करने के लिए होता है। नमाज की रूह ये है कि जो ही पुकारा कह दीजिए लब्बैक। मैं किसी को कहती हूँ मुझे पानी ला दें, तो वो क्या कहेंगी? कोई बात नहीं, 6 बजे तक टाइम तो है ना इनको पानी देने का, अभी मांग लिया तो क्या हो गया, 6 बजे तक तो ये इधर ही है ना, कभी भी दे दूँगी। तो क्या ज़रूरी है फिर 6 बजे के बाद मैं आपसे ले भी लूँ? नहीं लूँगी ना। अल्लाह ने पुकार दिया हैया अलैहिस्सला, आप कहते हैं बिज़ी हूँ, हैया अलैहिस्सला सो रही हूँ। अल्लाह ताला कहते हैं कि हैया अलल फलाह, कामयाबी की तरफ आओ। कहते हैं नहीं, मैं तो और ही बहुत कामों में कामयाब होना चाह रही हूँ, मेरे पास नमाज का तो टाइम नहीं, हाँ रात को घर जाके 5 कट्ठी पढ़ूँगी। तो की नहीं समझ आती, तो करें क्या? हम अगर फोकस करें असर और फजर पे, देखिए फजर पे तो अल्हम्दुलिल्लाह अल्लाह ताला मोस्टली घरों में सलामत रखे मर्द होते हैं ना। आज जाकर अपने हस्बैंड से एक रिक्वेस्ट करें कि देखें फजर पे हम सब मिल के नमाज़ पढ़ेंगे। पढ़ते तो वो भी होंगे ना, ये कभी नहीं हो सकता कि आपके हस्बैंड नमाज ना पढ़ते हो, क्योंकि ये चीज़ तो अल्लाह के हुक्म से बेसिक्स पे आती है ना। बस उन्हें कहें कि देखें बच्चे बड़े हो रहे हैं, आप पढ़ेंगे, हम दोनों मिल के पढ़ेंगे, आप साथ खड़े होंगे, मैं बच्चों को भी ऐसे ऐसे शो ऑफ कराऊंगी, तो इस तरह उनको भी आदत होगी। करें क्या? शौहर आपके आगे खड़े हो जाएंगे, आप पीछे खड़े होंगे। अगर बेटा है, मिसाल है 8-9 साल का बेटा है, तो वो आपके शौहर के राइट साइड पे खड़े होंगे, आप पीछे खड़ी होंगी, बच्ची है साथ, तो उसके यानी लड़के मर्द घर के अगली सफ में खड़े हो जाएंगे। और अगर माशाल्लाह घर में ज़्यादा लोग हैं तो ऑफकोर्स जो पढ़ा रहा है वो आगे होगा, फिर उसके बाद लड़कों की लाइन होगी, फिर आप अपनी बच्चियों के साथ खड़े हो जाएं। एक तो बरकत, एक की वजह 27, ठीक। फिर दूसरा देखिए वक्त पे पढ़ ली, ये जो माओ का सर दुखने लग जाता है ना, एक ने पढ़ी, जो माएँ अपनी नमाज़ें पढ़ के बच्चों की नमाज़ों की फिक्र करती हैं, उनको गम पता क्या लगता है? अभी जोहर सबको कह कह के पढ़ाई थी तो असर का वक्त शुरू हो गया, फिर खपना शुरू हो गई है कि नहीं? सब के खपने से बेहतर है एक दफ़ा एक वक्त रख लें, घर में चार्ट लिख के लगा दें कि फजर की नमाज जमात इस कमरे में इस वक्त होगी, जोहर इतने बजे, मगरिब इतने बजे, करके देखें बच्चे आपसे ज़्यादा एक्टिव होंगे, उनको ऐसी चीज़ें अच्छी लगती हैं। तो साथ पढ़ने का ये फ़ायदा होगा, आहिस्ता आहिस्ता फिर जब मूड बनता है फिर मर्दों को बच्चों को मियाँ को चले आप मसीह में हो आइए, मैं बच्चियों के साथ पढ़ लेती हूँ। ये माहौल बनाने पड़ेंगे हमें, फिर हमारी इंशाल्लाह नस्लें जो हैं बड़े होकर भी पढ़ेंगी और हमारी इन चीज़ों को वो एक्सेप्ट करेंगी। चलिए अगली नमाजों को देख लें फिर। इशराक और जोहर की नमाज़ें अदा करने वालों पर फरिश्तों का नज़ूल। इशराक कौन सी नमाज़ होती है? सनराइज के वक्त, बिल्कुल सूरज जब निकलता है उसके बाद। इशराक के पाबंद और जोहर बाजमात अदा करने वालों के लिए भी फरिश्तों का नज़ूल होता है। इन सआदतमंद लोगों पर फरिश्तों के नज़ूल की दलील वो हदीस है जिसे इमाम मुस्लिम रहमहुल्ला ने अपनी सहीह में रिवायत फरमाया, और इस हदीस को अबू उमामा से भी रिवायत है। क्या है रिवायत? हज़रत अबू उमामा फरमाते हैं कि अमर बिन अबसा जो बनू सलम से थे कहते हैं, मैं जाहिलियत में यकीन करता था कि लोग गुमराही पर हैं और किसी राह पर नहीं, क्योंकि वो बुतों की पूजा करते थे। मैंने सुना कि मक्का में एक शख्स बहुत सी खबरें देता है, तो मैं अपनी सवारी पर बैठा और इनकी खिदमत में हाजिर हुआ। यानी सुनिए नबी सल्लम की शोहरत क्या बनी शुरू में, कि मक्का में एक शख्स है वो बड़ी खबरें सुनाता है, लोग नबी नहीं मानते थे, बस एक खबरें सुनाने वाला समझते थे। खैर, कहते हैं कि मैं उनकी खिदमत में हाजिर हुआ, जब मैं नबी सल्लम के पास आया तो कैसे उनका मुकालमा हुआ, इसको सुनिएगा, बहुत ही खूबसूरत कॉन्वर्सेशन है, इसलिए उर्दू में पढ़ते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन दिनों छुपे हुए थे और इनकी कौम इनके ऊपर गालिब और मुसल्लत थी, बिल्कुल इब्तदाई दौर इस्लाम का। پھر میں نے کوئی حیلہ کیا اور مکہ میں داخل ہوا اور آپ سے عرض کی، آپ صلی اللہ علیہ وسلم کون ہیں؟ آپ نے فرمایا کہ میں نبی ہوں۔ میں نے عرض کیا نبی کسے کہتے ہیں؟ فرمایا مجھے اللہ نے پیغام دے کر بھیجا ہے۔ میں نے کہا آپ کو کیا پیغام دیا گیا؟ فرمایا مجھے پیغام دیا گیا ہے ناتے داروں سے، یعنی رشتے داروں سے جن سے آپ کا کوئی تعلق اور ناتا ہے، ان سے نیکی کرو، اور بتوں کو توڑنے کا، اور اکیلے اللہ کی عبادت کرنے کا، اور اس کے ساتھ کسی کو شریک نہ کرنے کا۔ میں نے آپ سے عرض کی اس دین میں آپ کے ساتھ کون ہے؟ آپ نے فرمایا آزاد اور غلام۔ راوی نے کہا ان دنوں آپ کے ساتھ ابو بکر اور بلال بھی تھے۔ ابو بکر کون تھے؟ آزاد۔ اور بلال کون تھے؟ غلام، جو آپ پر ایمان لا چکے تھے۔ میں نے عرض کیا میں آپ کا ساتھ دینا چاہتا ہوں۔ آپ نے فرمایا ان دنوں یہ تم سے نہ ہو سکے گا، کیا تم میرا اور میرے اصحاب کا حال نہیں دیکھتے؟ تم اپنے گھر لوٹ جاؤ، پھر جب سنو کہ میں غالب آ گیا ہوں تو میرے پاس آنا۔ انہوں نے کہا میں اپنے گھر چلا گیا، اور رسول اللہ صلی اللہ علیہ وسلم مدینہ میں آئے۔ میں اپنے گھر میں لوگوں سے خبر لیتا رہا تھا اور پوچھتا رہتا تھا۔ جب آپ مدینہ میں آئے اور ایک قافلہ مدینہ سے میرے پاس آیا تو میں نے اس سے پوچھا اس صاحب نے کیا کیا جو مدینہ میں آئے ہیں؟ انہوں نے کہا کہ لوگ ان کی طرف دوڑ رہے ہیں، یعنی وارم ویلکم کر رہے ہیں۔ ان کی قوم نے انہیں مار ڈالنا چاہا مگر وہ کچھ نہ کر سکے۔ پھر میں مدینہ آیا، آپ کے پاس حاضر ہوا اور میں نے کہا اللہ کے رسول آپ مجھے پہچانتے ہیں؟ آپ نے فرمایا ہاں تم وہی ہو جو مجھ سے مکہ میں ملے تھے۔ میں نے کہا جی ہاں۔ پھر میں نے عرض کیا اللہ کے نبی مجھے بتائیے جو اللہ نے آپ کو سکھایا ہے اور میں نہیں جانتا، اور مجھے نماز کے بارے میں خبر دیجئے۔ تب آپ نے فرمایا صبح کی نماز پڑھو، پھر نماز سے رک جاؤ، یعنی فجر کے بعد بیٹھے رہو سری، یہاں تک کہ آفتاب بلند ہو، یعنی آفتاب طلوع و سن رائز ہو جائے اور بلند ہو جائے، اس لیے کہ وہ شیطان کے دونوں سینگوں کے درمیان سے نکلتا ہے، اور اس وقت کافر لوگ اسے سجدہ کرتے ہیں۔ پھر جب سورج بلند ہو جائے تو نماز پڑھو، اس وقت کی نماز میں فرشتے گواہی دیں گے اور حاضر ہوں گے، یہاں تک کہ نیزے کا سایہ اس کے برابر ہو جائے۔ نیزے کا سایہ کیسے برابر ہو جائے؟ کھلے میدان میں جا کے، یہ دیکھیے یہ ایک پینسل ہے نا، تو اس کو جا کے ایسے ہی عرب لوگ کیسے کرتے تھے، ایسے مٹی میں گاڑ دیتے تھے، آج بھی ایسے کر سکتے ہیں آپ بھی۔ تو جب اس کا سایہ زمین پہ اس کے برابر ہے نا تو یہ ظہر کا وقت شروع ہو جاتا ہے، سائے لمبے ہوتے ہیں وقت کے ساتھ۔ پھر جب یہ سایہ دگنا ہوتا ہے نا تو تب عصر کا وقت شروع ہوتا ہے۔ یہ نمازوں کے اوقات میں جن لوگوں نے سیکھا ہوا ان کو پتہ ہے یہ بات، اس کی طرف اشارہ ہے۔ بہرحال کہا کہ نیزے کا سایہ اس کے برابر ہو جائے، سورج ڈھل جائے، پھر نماز پڑھو، اس لیے کہ اس نماز میں فرشتے گواہی دیں گے اور حاضر ہوں گے، یہاں تک کہ تم اثر پڑھو، پھر رکے رہو، یہاں تک کہ آفتاب غروب ہو جائے، اس لیے کہ وہ شیطان کے دونوں سینگوں کے درمیان غروب ہوتا ہے۔ پھر میں نے عرض کیا اللہ کے نبی اب وضو کا طریقہ بھی بیان فرمائیے۔ آپ نے فرمایا تم میں سے جو شخص وضو کا پانی لے کر کلی کرے اور ناک میں ڈالے اور ناک جھاڑے تو اس عمل سے چہرہ، منہ اور نتھنوں کے سب گناہ جھڑ جاتے ہیں۔ پھر جب وہ منہ ہوتا ہے جیسا اللہ نے حکم دیا ہے تو اس کے چہرے کے گناہ بھی اس کی داڑھی کے کناروں سے پانی کے قطروں کے ساتھ گرتے جاتے ہیں۔ پھر جب وہ اپنے ہاتھ کوہنیوں تک دھوتا ہے تو پھر دونوں ہاتھوں کے گناہ اس کی انگلیوں کی پوروں سے پانی کے ساتھ گر جاتے ہیں۔ پھر مسح کرتا ہے تو اس کے سر کے گناہ اس کے بالوں کی نوکوں سے پانی کے ساتھ گر جاتے ہیں۔ پھر دونوں پاؤں دھوتا ہے تو ٹخنوں تک، تو دونوں پیروں کے گناہ انگلیوں کی پوروں سے پانی کے ساتھ گر جاتے ہیں۔ پھر اگر وہ کھڑا ہوا اور اس نے نماز پڑھی اور تعریف کی اللہ کی اور خوبیاں بیان کی اور بڑائی کی تو اس کی جو اس کو شان کے لائق ہے، یعنی وہ بڑائی بیان کی اس کی جو اس کی شان کو لائق ہے، اور اپنے دل کو خالص اسی کے لیے اس کے غیر سے خالی کیا تو وہ بے شک اپنے گناہوں سے ایسا صاف ہوا گویا کہ اس کی ماں نے آج ہی سے جنا ہے۔ کتنی ڈیٹیل سے آپ نے سکھایا۔ پھر یہ حدیث عمر بن افسا نے ابو امامہ سے بیان کی جو صحابی رسول تھے، تو انہوں نے کہا عمر بن افسہ دیکھو تم کیا کہتے ہو، کہیں ایک جگہ یعنی ایک عمل سے آدمی کو اتنا ثواب مل سکتا ہے؟ یعنی یقین نہیں آ رہا کہ اتنا اجر ہے وضو کرنے کا، تمہارے بیان میں فرق ہے۔ تب عمر بن افسہ نے کہا ابو امامہ میں بوڑھا ہو چکا ہوں، میری ہڈیاں گل گئیں اور میں موت کے کنارے پہنچ چکا ہوں، پھر مجھے کیا ضرورت ہے جو اللہ اور اس کے رسول پر جھوٹ باندھوں؟ اگر میں اس حدیث کو رسول اللہ سے ایک، دو یا تین یا سات بار بھی سنتا تو کبھی نہ بیان کرتا، مگر میں نے اس سے بھی زیادہ بار اس حدیث کو سنا۔ کتنی تفصیل ہے۔ پہلے تو اس کو میں پڑھتے ہوئے دیکھ رہی تھی کہ دیکھیں جن کو انتظار ہوتا ہے وہ دور بیٹھے بھی اللہ کے نبی کے غالب ہونے کا انتظار کر رہے ہیں، کتنی بڑی بات ہے۔ کبھی قریب رہنے والا انسان بھی کسی سے فائدہ نہیں اٹھاتا، اور کبھی دور والا بھی انتظار کرتا ہے۔ یہ سورۃ یاسین میں بھی پڑھا، سورۃ مومن میں بھی پڑھا۔ फिर दूसरी बात देखिए कि नबी सल्लम ने उसको ये क्यों कहा कि अभी तुम चले जाओ। इस्लाम हिकमत अमली के साथ काम करना सिखाता है। इब्तदाई दौर में ये बेचारे नहीं आ सकते थे क्योंकि बाहर के कबीले के थे, मक्का में इनका कोई था नहीं, अगर आ जाते तो लोगों ने इनको वैसे ही मार देना था। अपने लोगों के साथ वो बुरा सलूक कर रहे थे तो दूसरों के साथ अच्छा क्या करेंगे। फिर आप देखिए कि यह दाढ़ी की बात हुई तो नबी सल्लम ने वज़ू के तरीके में बताया कि दाढ़ी के गुनाह भी माफ़ होते हैं, दाढ़ी से पानी के कतरे गिरते हैं। तो एक मुसलमान मर्द का एक खूबसूरत गेटअप दिखाया जा रहा है। फिर इसमें और बहुत सारी चीज़ें थी लेकिन जो इस वक्त आपके मेरे टॉपिक से मुतल्लिक है, चाश्त और जोहर के वक्त पे नमाज पढ़ने वाले के पास फरिश्ते आते हैं। पिछली हदीस में क्या पढ़ा था? असर और फजर जमात के साथ पढ़ने पे, जोहर इसमें आ गई, तीन नमाजें तो यही हो गई हैं। तो याद रखिए हर नेकी से आपके घर में फरिश्ते आते हैं। ये दुआ करें कि अल्लाह ताला हमें अव्वल वक्त पे नमाज पढ़ने वाला बना दे, फिर इंशाल्लाह ताला इससे ज़्यादा फ़ायदा होगा। अब आप देख लीजिए कि इसमें अमल की कितनी बातें हैं ना, तो उन पर फौरी अमल करें, आज से अपनी नियत करें, जो पढ़ूंगी उस पर अमल करूंगी, जो सुनूंगी उस पर अमल करूंगी। और ये नुस्खा भी बहुत काम आता है। हमारी एक उस्ताद थी तो वो कहती थी कि जो पढ़ो फौरन अमल करो, अगर सदके की आयत आती ना 10 रुपये डाल दो, कहीं 5 पैनी डाल दो, तुम्हें आदत हो जाएगी कि मैंने इस काम पर अमल करना है। तो इंशाल्लाह फिर अल्लाह ताला आसानी भी कर देगा।